لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، وأحسنوا إن الله يحب المحسنين. وقال صلى الله عليه وآله وسلم: الإحسان أن تعبد الله كأنك تراه، فإن لم تكن تراه فإنه يراك. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. انسان جب اللہ کے حکموں کی تعمیل کا ارادہ کرتا ہے اور اس بات کا فیصلہ کرتا ہے کہ وہ اللہ تعالیٰ کے بتائے ہوئے راستے پر چلے گا، اس کے حکموں پر عمل کرے گا، تو پہلے وہ آغاز جو کرتا ہے وہ ظاہر سے کرتا ہے، اعمال سے کرتا ہے. لیکن اسے یہیں پر ٹھہر نہیں جانا چاہیے، اسے اعمال سے صفات کی طرف آگے بڑھنا چاہیے، ظاہر سے باطن کی طرف آگے بڑھنا چاہیے، اور بدن کے اعضاء سے دل اور دماغ تک پہنچنا چاہیے. پہلا سوال جو حضرت جبریل نے رسول پاک صلی اللہ علیہ وسلم سے کیا تھا وہ تھا اسلام کے بارے میں، اسلام کیا ہے؟ آپ نے اس کے جواب میں کچھ اعمال گنائے تھے، اس بات کی گواہی دینا کہ اللہ کے سوا کوئی معبود نہیں، اور حضرت محمد صلی اللہ علیہ وآلہ وسلم اللہ کے رسول، اور پانچ وقت کی نماز پڑھنا، مال کی زکوٰۃ نکالنا، رمضان کے روزے رکھنا، اور حج بیت اللہ. یہ سب اعمال ہیں جو انسان اپنے ظاہری بدن سے کرتا ہے. لیکن اس کے بعد اگلا سوال کیا حضرت جبریل نے کہ ایمان کسے کہتے ہیں؟ تو آپ نے فرمایا کہ ایمان کہتے ہیں اس بات کو کہ تمہارے دل کا یقین اللہ تعالیٰ کی ذات پر، ان تؤمن باللہ، اور تمہارا دل کا یقین یہ کہتا ہو کہ ظاہری اسباب سے سارے کام نہیں ہوتے، اللہ کا جو ایک نظر نہ آنے والا عملہ ہے، فرشتے ان کے ذریعے کام ہوتا ہے، اور تمہارے دل کے یقین ہو آخرت پر. تو پہلا سوال تھا اسلام کے بارے میں، اور اس کا جو جوابات آپ نے دیے وہ ظاہری اعمال بیان کیا، ارکان بیان کیے. دوسرا سوال تھا ایمان کے بارے میں، اس میں آپ نے جو کچھ فرمایا اس میں کوئی ظاہری عمل کا ذکر نہیں کیا، اس میں جو کچھ بھی آپ نے کہا اس کا تعلق ہے دل کے یقین سے. اس سے یہ پتہ چلا کہ بندے کو اسلام سے ایمان کی طرف آنا ہے. صرف اسلام پر اگر پوری زندگی گزر گئی اور ایمان پر بھی نہ آئے और एहसान तक भी पहुंचने की तमन्ना न की, कोशिश न की, तो दीन पूरे दीन पर अमल नहीं हुआ। फिर ईमान के बारे में सवाल करके और उसका जवाब सुनकर और उसकी तस्दीक करके फिर खामोश नहीं हुए हजरत जिब्रील, वहां पर नहीं ठहरे। उसके बाद अगला सवाल और किया, फरमाया, पूछा, मत एहसान, एहसान किसे कहते? तब आपने उसके जवाब में फरमाया कि एहसान तो उस मंजिल को कहते हैं कि तुम इस तरह पर अल्लाह ताला को का ध्यान रखो, हर वक्त अल्लाह ताला तुमको इतना याद रहे, किसी गलत काम के करने से तुम इस तरह अपने आप को रोके रखो, इस तरह की बंदगी करो, इस तरह बंदे बनकर 24 घंटे की ज़िंदगी गुजारो जैसे तुम हर वक्त अल्लाह को देख रहे हो। उसके जवाब में और उसके बाद फरमाया आपने कि और अगर तुम नहीं देख रहे हर वक्त तो वो तो तुमको हर वक्त देखिए। इसलिए एक बात समझ लें सारे अजीज अल्लाह के बंदे और बंदियां, कि आप जिस रास्ते पर आपने कदम बढ़ाया है उस रास्ते को अच्छी तरह समझ लें। अगर हम अभी तक इस्लाम से ईमान तक नहीं पहुंचे तो इसकी ज़रा फिक्र करें, और अगर अभी तक हम ईमान से एहसान तक नहीं पहुंचे तब भी फिक्र की ज़रूरत है, क्योंकि दीन पूरा जो है वो तब होगा जब हम ज़ाहिरी तमाम आमाल कर रहे हों, कल्ब की कैफियत ही हो कि यकीन से भरा हुआ हो, शक की कोई गुंजाइश ना, यकीन हो कि अल्लाह रब हैं, अल्लाह इलाह हैं, अल्लाह रहीम हैं, अल्लाह रहमान हैं, अल्लाह गफूर हैं, अल्लाह सत्तार हैं, अल्लाह गालिब हैं, अल्लाह कवि हैं, अल्लाह अजीज़ुल इंतकाम हैं, अल्लाह जब्बार हैं, अल्लाह की तमाम सिफात पर यकीन का होना, 100% यकीन का होना, अल्लाह के निज़ाम गैबी पर यकीन का होना, मलाइका के ज़रिए अल्लाह किस तरह इस पूरे आलम का निज़ाम चला रहे, हर ज़र्रा उसके पीछे अल्लाह ताला का वो निज़ाम है जो जिसको हम मलाइका कहते हैं, एक रूहानी निज़ाम है जो नज़र ना आने वाला वो इस दुनिया को चला रहा है। ये मामूली चीज़ नहीं है, ख़ास तौर पर आज के दौर में जबकि सारे जहन जो है वो लगा दिया गया है सिर्फ नज़र आने वाले सिस्टम पर, इस दौर में इस यकीन का दिल में जमाना ख़ास तवज्जो चाहता है, ख़ास मेहनत चाहता है कि हमारे दिल का यकीन हो इस बारे में। जब किसी भी बारे में हम तबसरा करें, हर वक्त हम किसी न किसी बात पर दिन में कई मरतबा तबसरा करते हैं, मौसम के बदलने पर, कभी महंगाई के बढ़ने घटने पर, कभी बीमारी के आने जाने पर, कभी आपस में इत्तेफाक न होने पर, कोई ना कोई बात छिड़ती है आपस में, छोटी हो या बड़ी, फर्ज से मुताल्लिक हो, फैमिली से मुताल्लिक हो, शहर से मुताल्लिक हो, सियासी हालात से मुताल्लिक हो, इकोनॉमिक कंडीशन से मुताल्लिक हो, किसी भी सूरत हाल से मुताल्लिक हो, दो तरह के तबसरे दुनिया में होंगे। एक तबसरा वो होगा जो ज़ाहिरी पूरे निज़ाम को सामने रख कर कोई शख्स भी कमेंट करेगा किसी भी चीज़ पर, उसके जो एनालिसिस करेगा वो किस तरह से उसको व्यू करता है, किस तरह देखता है उस चीज़ को, तो एक तो वो शख्स का विजन है जो यकीन सारा का सारा ज़ाहिरी निज़ाम पर रखता है, और एक उसका विजन है जो गैब पर यकीन रखता है, वो ज़ाहिरी निज़ाम पर भी पूरी नज़र रखता है, लेकिन जब भी वो बात करता है तो वो बात जब करता है तो वो कनेक्ट होती है आलम गैब से, बहुत फर्क है इन दोनों के तफसीरों में। अगर हम अपना रिएक्शन किस छोटी छोटी चीज़ों पर जो हम हर वक्त जाहिर करते रहते हैं, भाई भाई के दरमियान, मियाँ बीवी के दरमियान, आपस में घरों के अंदर की नाइतफाकियाँ, औरतों के अंदर के आपस के मसाइल, या किसी भी मसले पर जिस तरह की गुफ्तगू करते हैं, फौरन अंदाज़ा हो सकता है उस तबसरे के एक लफ्ज़ को सुनकर कि इस तबसरा करने वाले का यकीन अभी बना है कि नहीं बना। बहुत फ़र्क है दोनों अंदाज से। मैं इस वक्त तफसील से बात इस मौजू पर नहीं कर सकता, कहना तो मुझे कुछ और है। अल्लाह करे आप इस इशारे को समझे हों कि हमें इस्लाम पर अमल करते हुए, ज़ाहिरी अहकाम पर अमल करते हुए आना है ईमान पर, आना है ज़ाहिर से बातिन की तरफ। और फिर उसमें भी कहाँ तक पहुँचना है, उसमें भी यहाँ तक पहुँचना है अल्लाह की तौफीक से कि हर वक्त हम एक लम्हे के लिए भी अपने प्यारे अल्लाह से गाफिल ना। अल्लाहु अकबर। अल्लाह ताला ये दौलत अता फरमाती, यही मकसूद है। जो अल्लाह के बंदे ख़ास तौर पर जिन्होंने ये फैसला किया कि भाई हम किसी अल्लाह के बंदे के हाथ पर तौबा करें, तो उनको अच्छी तरह समझना चाहिए कि मंजिल क्या है। हमें इस्लाम से ईमान तक और ईमान से एहसान तक पहुंचना है, और इसलिए बराबर इसका जायज़ा लें कि हम रोज़ाना इस सिलसिले में कुछ आगे बढ़ना है कि नहीं बढ़ना है। क्योंकि ज़िंदगी ज़्यादा लंबी नहीं है, ज़्यादा टाला नहीं जा सकता। अगर रोज़ हमारी प्रोग्रेस नहीं होगी तो मरते वक्त एकदम से नहीं हो पाएंगे। अल्लाह ही जाने ज़िंदगी की शान हमारी किस हालत में हो। इसलिए अपना जो मंजिल है उसको ज़रूर जहन में रखें। मंजिल यह है कि हमें मुकाम एहसान तक पहुँचना है, और मुकाम एहसान तक पहुँचने वाला इंसान इस दुनिया में जन्नत का मज़ा लूटता है। वल्लाह इस दुनिया में जन्नत का मज़ा आता है उन तमाम बंदों और बंदियों को जो मुकाम एहसान तक पहुँच जाते हैं। इसलिए कि यूँ समझें कि हर वक्त अल्लाह ताला की तजल्लियात उस इंसान के दिल और दिमाग पर उतरती हैं, और इंसान अल्लाह ताला से गाफिल, अल्लाह ताला से दूर एक लम्हे के लिए भी नहीं होता। एक लम्हे के लिए उसको महसूस नहीं होता कि अल्लाह कहीं और है और मैं कहीं और। हर आन उसके ये एहसास रहता है कि अल्लाह मेरे साथ है, अल्लाह मेरे पास है, अल्लाह मेरे करीब है, अल्लाह मेरे साथ है, अल्लाह ताला हर आन हर लम्हे मेरे साथ है। ऐसी ऐसी कैफियात अल्लाह के बंदों पर आती हैं, और इसके वजह से क्या होता है, जब अल्लाह अपनी मोहब्बत भरी सिफात के साथ, अल्लाह ताला अपनी उस शान के साथ जो उसकी शान रबूबियत है, वो जब बंदे को इस्तेहज़ार नसीब होता है उसका, तो बच्चे को जिस तरह अपनी माँ के साथ होने पर हर इत्मीनान रहता है, कभी बच्चा अपने को तन्हा महसूस नहीं करता। बच्चा अपनी माँ के साथ होने की वजह से घबराता नहीं, माँ के साथ होने की वजह से डरता नहीं, माँ के साथ होने की वजह से मुतमईन रहता है। उसी तरह वो इंसान जिसको ये एहसास रहता है कि अल्लाह मेरे साथ है, अल्लाह मेरे पास है, दूर नहीं है, ऐसा नहीं है मैं कहीं और हूँ और वो कहीं और है, ये जो अजनबियत के एहसास है, दूरी का, ये निकल जाता है जब बंदा और बंदी मुकाम एहसान तक पहुँचते हैं। और फिर उसके नतीजे में एक ऐसी सुरूर की कैफियत रहती है, कोई शिकवे शिकायत नहीं, कोई नाराज़गी नहीं, बल्कि उसके बाद अजीब बात होती है। होता यह है कि अगर मुकाम एहसान तक कोई पहुंच जाता है तो हर इंसान से उसको प्यार होने लगता है, हर इंसान से उसको मोहब्बत होती है, दिल साफ हो जाता है, कोई कीना नहीं, कोई लड़ाई झगड़ा नहीं, बहुत मोहब्बत। इसलिए कि उसको हर वक्त ये एहसास रहता है कि मेरे महबूब अल्लाह ही के तो ये सब बंदे हैं, तो कैसे इंसान किसी से नफरत कर सकता है, कैसे इंसान लड़ाई झगड़ा कर सकता है, कैसे इंसान किसी को नाकाम होता हुआ देखने की तमन्ना कर सकता है। चुनांचे रीबत, कीना, हसद, तकब्बुर, बोझ, किसी का बुरा चाहना, बुखल, कंजूसी, किसी के बारे में बदगुमान होना, किसी की शिकायत करना, किसी को किसी से दूर करना, जितने भी अखलाकी खराबियां हैं, ये उस इंसान के करीब नहीं आ सकती जिस इंसान को सिफत एहसान हासिल। उसको सबसे प्यार होता है, वो सबका खैर ख्वाह होता है, वो हर एक के चेहरे पर मुस्कुराहट देखना चाहता है, वो अल्लाह की मखलूक अपने अल्लाह के कुंबे से प्यार करता है, वो हर एक को अल्लाह का कुंबा समझता है। सवाल ही पैदा नहीं होता, ये जितने भी रंजिशें, शिकवे, शिकायतें, अखलाक और मामलात की खराबियाँ, आपस के झगड़े, चाहे वो घर के अंदर हों, फैमिली के अंदर हों, या पड़ोसियों के साथ हों, या बिजनेस पार्टनर्स के दरमियान हों, या किसी भी पहलू से होते हों, वो आम तौर पर सिफत एहसान से दिल के खाली होने की वजह से। और जब बंदा अल्लाह ताला से इतना करीब होता है तो ऐसा बिल्कुल नहीं होता, अगर वो किसी की निगरानी में इस मुकाम तक पहुंचा है, किसी की तरबियत में इस मुकाम तक पहुंचा है, तो ऐसा कभी नहीं होता कि वो इंसान का अपने कामों में दिल न रहे, वो उसके कामों की क्वालिटी बढ़ती चली जाती है। ऐसा नहीं होना चाहिए और ऐसा नहीं होता कि अगर वाकई किसी के दिल को अल्लाह ताला से ताल्लुक हो तो फिर उसका जो परफॉर्मेंस है वो घट जाए, उसके प्रोडक्शन की क्वालिटी घट जाए। अगर वो कोई भी प्रोफेशन में है और वाकई उसको सिफत एहसान का मज़ा आने लगा तो उसकी अलामत ये होगी कि वो अपने दुनियावी कामों को भी बेहतरीन क्वालिटी के साथ करेगा और उस काम के दरमियान भी वो अपने महबूब रब को याद करता रहे। ये एक अजीब कल्ब की कैफियत हो जाती है कि जो इंसान अपने कामों के दरमियान भी अपने रब को याद करता रहे, वो इंसान आम इंसानों की तरह काम से थकता नहीं, काम से उकताता नहीं, और वो दीन और दुनिया में फ़र्क करने की गलती नहीं करता। अगर वो औरत है, घर की जिम्मेदार है, तो वो घर के कामकाज को करते हुए इंजॉय करती है और कामकाज को करते हुए अल्लाह ताला को याद करती रहती है। वो समझती है कि मेरे रब ने मेरे लिए ये चुना है तो मुझको बढ़िया से बढ़िया काम करके दिखाना है, सिर्फ अपने घर वालों को भी नहीं, अपने रब को भी, रब ने दिखा ये मेरे ज़िम्मे काम किया है। तो जो इंसान जो भी है, वो अगर तालिबे में है, वो उस्ताद है, वो इंजीनियर है, वो डॉक्टर है, प्रोफेशनल है, वो कुछ है, वो साइंटिस्ट है, वो टीचर है, वो ये समझे कि मेरे रब ने मेरे लिए ये चुना है तो मैं बेस्ट क्वालिटी में इसको परफॉर्म करके दिखाऊंगा तो मेरा रब खुश होगा। सहाबे किराम का जो मुकाम एहसान था वो उनको दुनिया के कामों से गाफिल नहीं करता था, वो उनको दुनिया के कामों की क्वालिटी को गिराने पर आमादा नहीं करता था। हमारे यहाँ तो ये बड़ी मुश्किल है कि जो इंसान अल्लाह ताला की तरफ आगे बढ़ने लगता है, बहुत जल्दी वो अपनी दुनियावी कामों की तरफ से बिल्कुल लापरवाह होने लगते हैं, उसका दिल नहीं लगता। इस मौके पर संभालने की ज़रूरत पड़ती है कि नहीं प्यारे, ये मुकाम एहसान नहीं है। मुकाम एहसान जो अल्लाह ताला चाहते हैं, जो मुकाम एहसान तक पहुंचना है, इस्लाम से ईमान तक, ईमान से एहसान तक, वो जो पहुंचना है, उस पहुंचने का तकाजा ये है कि तुम जो काम करो वो बेस्ट क्वालिटी का करो। और क्यों, वो इंसान जो काम के करते वक्त भी अपने रब को याद करेगा उसकी क्वालिटी कभी घट नहीं सकती। उसकी एक वजह, इंसान की एक नफसियाती अजीब वगरीब बात यह है कि इंसान अगर कोई काम करेगा उसका मूड बहुत अच्छा होगा तो उस काम की क्वालिटी अच्छी होगी, और अगर वो कोई काम करेगा और मूड उसका ख़राब है, टेंशन में है, दिल नहीं लग रहा है, तो वो काम की क्वालिटी यकीनी तौर पर घटेगी। तो जब बंदा अल्लाह की याद में गर्क रहता है, मज़ा आता है उसको, उस रब को कभी सोचता है, कभी उस रब को पाने की तमन्ना करता है, कभी
कभी उसको ऐसी आंखों में आंसू निकलते हैं, कभी वो मुस्कुराने लगता है और काम कर रहा है अपना। तो जब उसकी जब उसका दिल बिल्कुल अच्छा रहेगा, दिल तरोताज़ा रहेगा, चाहे वो 8 घंटे तक मुसलसल काम कर रहा हो मगर वो बिल्कुल फ्रेश रहेगा, बिल्कुल तरोताज़ा रहेगा, और इसी इस सूरत में उसकी काम की क्वालिटी बेहतरीन होगी। आज की दुनिया में मसनूई तरीके इख्तियार किए जाते हैं काम की क्वालिटी को इम्प्रूव करने के लिए, जहाँ जो दुनियावी लिहाज से बहुत आगे बढ़ने की कोशिश करने वाले मुल्क हैं। अब उन मुल्कों में जाकर देखिए तो किसी भी फैक्ट्री में आप जाएं तो आप बहुत बाहर से बहुत दूर से बेहतरीन ग्रीनरी और बेहतरीन गार्डनिंग, खूबसूरत फूल और बहुत अच्छे रास्ते और बहुत डिसिप्लिन का निज़ाम, उसका बहुत दूर से इंतज़ाम करते हैं। उसकी पीछे मंतिक होती है, उसके पीछे एक रीज़निंग होती है कि जितने वर्कर्स फैक्ट्री में आएँ वो बहुत दूर से 1-8 किलोमीटर पहले से उनका मूड ये सब मंजर देखकर फ्रेश हो जाए, और वो अंदर जब जितना अंदर जाते हैं अपने काम की जगह पर नसीब पर पहुंचते हैं तो एक 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 बैकग्राउंड में एक म्यूज़िक बज रही होती है, एक इनबिल्ट सिस्टम होता है। और ये सब विचारे इसलिए करते हैं कि उनके रिसर्च ने इस तक उनको पहुँचाया है कि काम करने वाले का मूड अगर काम के दरमियान फ्रेश रहेगा तो काम की क्वालिटी अच्छी होगी, और अगर काम करने वाले का मूड बिगड़ गया तो काम की क्वालिटी गिरेगी। अब जाहिर है कि जिसका दिल हर वक्त अल्लाह अल्लाह करता हो उसे किसी बैकग्राउंड म्यूज़िक की क्या ज़रूरत है, उस जिसके अंदर म्यूज़िक बज रही है, जिसको हर वक्त अल्लाह ताला के तसव्वुरात हैं, अल्लाह के असमा के, अल्लाह की सिफ़ात के, अल्लाह के नामों का तसव्वुर दिल को बहार के मज़ा देता है। बंदा तन्हाई में बैठकर तसव्वुर करे रहीम नाम का, अल्लाह अकबर, सिर्फ 2-4 मिनट का तसव्वुर आपको आपकी थकान उतार देगा। बंदा तसव्वुर करे रहमान का, बंदा तसव्वुर करे रज़्ज़ाक का, बंदा तसव्वुर करे सत्तार का, बंदा तसव्वुर करे गफ्फार का। तो जब अल्लाह ताला के नामों का तसव्वुर होता है, जब अल्लाह ताला के अस्मा और सिफात के तसव्वुर होता है तो उससे एक बहार आती है। तो यकीन माने अल्लाह से जो ताल्लुक़ है जितना बढ़ेगा उतनी आखिरत तो बेहतर होगी ही, यकीन माने दुनिया भी बेहतर होगी, दुनिया में भी सुरूर की कैफियत रहेगी, एक इत्मीनान की कैफियत रहेगी। यही वो चीज़ है जिसके तरफ इशारा फरमाया है अल्लाह ने, अल्लाह बिज़िक्रिल्लाह तत्मइन्नुल क़ुलूब। क्या मतलब इसका कि अल्लाह की याद से दिलों को इत्मीनान मिलता है, दिलों को एक सुरूर मिलता है। तो इस तक पहुंचने के का आज़म करें, इस तक पहुंचने का इरादा करें। इसलिए कि मैंने मुख्तसरन अर्ज़ किया है, आम तौर से हमसे गलती होती है कि हम पहली ही मंजिल पर रुके रह जाते हैं। यानी जब बंदा एक दीन के रास्ते पर आगे कदम बढ़ाता है या बंदी कदम आगे बढ़ाती है तो वो जब नमाज़ शुरू कर दिया, तिलावत शुरू कर दी, रोज़े रखने लगे, ज़कात निकालने लगे अगर ज़कात फ़र्ज है, कुछ आमाल करने लगे, हिजाब और पर्दे में आ गई हमारी बच्चियाँ, नौजवानों ने अपनी सूरत शक्ल सुन्नत के मुताबिक कर ली, लिबास थोड़ा सा बदल लिया, ये सब कर लिया, बहुत मुबारक है। लेकिन यहाँ पर ठहर न जाएं, यहाँ पर रुक न जाए, ये गलती होती है। पता नहीं मेरी बात आप समझ रहे हैं कि नहीं समझ रहे। अक्सर ये गलती होती है कि इसी पर आकर हम रुक जाते हैं, इसमें फिर एक बड़े ख़तरनाक नुकसान का अंदेशा होता है। अगर खाली ज़ाहिर दीन पर अमल किया और दिल और दिमाग को नहीं सुधारा तो ख़तरा यह है कि ये तो थोड़ी सी दीनदारी ज़ाहिरी है, ये उल्टा हमको तकब्बुर में मुब्तला करेगा, ये उल्टा ये महसूस न करने दे कि जब हम दूसरों पर नज़र पड़े तो उनको हम बेदीन समझने लगे। ये बड़ी ख़तरनाक गलती है, बड़ी ख़तरनाक गलती है। क्योंकि अगर हमने किसी को बेदीन समझा और किसी को हकीर निगाह से देखा तो डर है कि हमारा अंजाम अच्छा नहीं, हमें कोई हक नहीं पहुँचता, किसी के मुतालिक कोई बुरी राय कायम करने का हमें कोई हक नहीं पहुंचता। क्योंकि देखें मामला बंदे और अल्लाह के दरमियान राज के हैं,
हमें नहीं पता कि क्यों किसके दामन में कौन सी नेकी है।
क्या पता इस बंदे ने अपनी बूढ़ी माँ का सर दबा दिया हो, उसको गिलाए गिलास पानी पिला दिया हो, उस पर अल्लाह ने इसकी मगफरत कर दी हो और हम उसको बेदीन समझ। क्योंकि एक कुत्ते के पिल्ले को पानी पिला देने पर जब अल्लाह जिंदगी भर के गुनहगार को माफ कर सकता है तो अपनी माँ की खिदमत करने पर अल्लाह माफ नहीं कर सकता। हमें नहीं पता, हमें नहीं पता कि कौन शख्स ऐसा है कि जिसने किसी बूढ़े को सड़क पार करा दी, किसी ने दो आदमियों के दरमियान कुछ झगड़ा हो रहा था सुलह करा दी और अल्लाह को पसंद आ गई, और हम समझ रहे हैं ये बेदीन है। हम देख रहे हैं उसके चेहरे पर दाढ़ी नहीं है इसलिए वो फासिक और फाजिर है, नहीं बिल्कुल नहीं। उस निगाह से देखने की वजह से हम महरूम हो सकते हैं, हम महरूम हो। और ये गलती तब होती है जब हमारा दीन सिर्फ जाहिरी होता है, लेकिन दीन जब दिल तक उतरता है ना, जब दिल में अल्लाह ताला की मोहब्बत आती है, जब दिल में बंदगी आती है, जब दिल अंदर से पाक हो जाता है, तो इंसान कभी किसी को बेदी नहीं सकता, समझ ही नहीं सकता, कभी किसी के बारे में नेगेटिव सोच ही नहीं सकता, सवाल ही नहीं पैदा होता। वो ये कहेगा कि मेरे मालिक, मेरे रब ये जो बंदे हैं आपके, पता नहीं इनके अंदर कितनी अच्छी चीज़ें छुपी हुई हों, ऐ रब करीम मेरी निगाह इनके ऊपर हिकारत की न पड़ने पाए। उसकी फिक्र करने से पहले बंदा अपनी फिक्र करने लगता है, अल्लाह मुझे बचाइए। और जब ये करता है ना तो फिर उसके अखलाक अच्छे होते हैं, उसके चेहरे का जो रिफ्लेक्शन है वो पॉजिटिव होता है, वो लोगों से मिलता है तो तवाज़ों के साथ मिलता है, मोहब्बत के साथ मिलता है, उम्मीद के साथ मिलता है, एहतराम के साथ मिलता है, तनकीद के साथ नहीं मिलता, किसी को कमतर समझने के साथ नहीं मिलता, बल्कि बिछ जाता है। और जब वो बिछता है, एक बात समझ लें कि जितना ज़्यादा इंसान अपने इकराम से, अपने एहतराम से खुश होता है, उतना किसी चीज़ से खुश नहीं होता। ये इंसान का मिजाज है, हर इंसान के मिजाज है, हर इंसान चाहता है कि उसकी इज्जत की जाए। इंसानियत का एहतराम ये मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम का ख़ास तोहफ़ा है, ख़ास तोहफ़ा है इंसानियत का एहतराम। गौर कीजिए, एक यहूदी शख्स का जनाजा जा रहा था, पक्की सच्ची रिवायत से यह हदीस आई है कि एक यहूदी का जनाजा जा रहा था और रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम एकदम से खड़े हो गए। तो किसी ने यह समझा कि शायद हुजूर ये समझे हैं कि किसी ईमान वाले का जनाजा इसलिए खड़े हो गए, तो उन्होंने अल्लाह के रसूल से अर्ज़ किया कि हज़रत ये तो एक यहूदी का जनाजा है। आपने फरमाया अलैसा बशरन अलैसा नफ्सन, क्या ये इंसान नहीं है? अल्लाहु अकबर, सलातो सलाम सैयदना मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर, कि उन्होंने इंसानियत का एहतराम इस दर्जे तक सिखा दिया, इस दर्जे तक सिखा दिया। इसलिए अल्लाह ताला आप सबको बेहद कबूल फरमाए, बड़ी मोहब्बत से आपके जमा होने को देख लें, हमारे और आपके दिलों को बदल दें और अपने दिल पर ख़ास तवज्जो दें। मामूलात की पाबंदी करना, ये अपने दिलों को साफ रखने में बहुत मददगार है। ये दुनिया आलम असबाब है, अल्लाह ताला ने यहाँ पर हर चीज़ के सबब बनाए, जिस्म को भी हमारे दिन में कई बार ग़िज़ाओं की ज़रूरत पड़ती है, इसी तरह हमारे दिल को भी ग़िज़ा की ज़रूरत है, हमारे दिल को भी डाइट की ज़रूरत है। और अल्लाह की याद करना, कुरान की तिलावत करना, रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम को मोहब्बत से याद करके दुरूद शरीफ का हदिया भेजना, सिर्फ तस्बीह पढ़ना नहीं बल्कि ये एक राबता है हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह ताला ने एक राबते का ज़रिया बनाया है दुरूद शरीफ को, उस राज को समझने की ज़रूरत। इसीलिए तो अल्लाह ताला ने तमहीद बांधी है, किसी हुक्म को देने के लिए उस तरह की तमहीद अल्लाह ने नहीं बांधी, فرمایا ان اللہ و ملائکتہ یصلون علی النبی. اے لوگو اس راز کو سمجھو کہ اللہ کی نظر, اللہ کی مخصوص پیار بھری تجلیات ہر وقت میرے نبی محمد پر پڑتے ہیں. ہر وقت اللہ تعالیٰ کی خاص رحمت برستی رہتی ہے قلب محمدی پر, اور فرشتے ہر آن متوجہ رہتے ہیں قلب محمدی کی طرف. اب تم بھی درود کے ذریعے سے قلب محمدی کی طرف متوجہ ہوا ہے, تم بھی قلب محمدی سے رابطہ پیدا کرو. اس راز کو سمجھیں, یہ خالی ایک میکینیکل عمل نہیں ہے, یہ ایک نقطہ ہے. اللہ تعالیٰ چاہتے ہیں کہ تم بھی اسی جگہ پر کنسنٹریٹ کرو, تمہاری بھی توجہ کا وہی مرکز بن جائے جو میری توجہ کا مرکز ہے. اللہ اکبر, ذرا غور تو کریں کہ کیا 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 چیز ہے درود شریف, کہاں ہم اور کہاں اللہ, کوئی مقابلہ ہے؟ ایک بادشاہ کا محل کا تصور کیجئے جو کئی ایکڑ میں پھیلا ہوا ہو, اور اس محل کے کسی ٹوائلٹ کے دروازے کے نیچے کوئی گندا سا کیڑے کا تصور کیجئے, چھوٹا سا حقیر سا کیڑا. اللہ کی قسم, اس اللہ کی کائنات میں ہم اتنے بڑے کیڑے بھی تو نہیں ہیں, ہماری کوئی حیثیت ہے اللہ کے سامنے؟ لیکن اس پر اللہ تعالیٰ نے ہمیں کیا مقام دینا چاہا ہے انسانیت کو, وہ یہ کہ انسانوں, میں یہ چاہتا ہوں کہ جس جگہ پر میری توجہ کا مرکز ہے وہی تمہاری توجہ کا مرکز بن جائے, تو پھر میری تجلیات اس قلب سے آ کر تمہارے دل کو بدلتی چلی جائیں گی. اس راز کو سمجھو, یہ ہے درود شریف. لیکن افسوس, یا تو ہم درود پڑھتے نہیں, کئی کئی دن گزر جاتے ہیں اور ہم اللہ کے رسول پر درود نہیں پڑھتے, یا پڑھتے بھی ہیں تو بالکل ایک میکینیکل طریقہ. اللہ صلی اللہ علیہ محمد وسلم. میں نہیں کہتا کہ یہ فائدے سے خالی چیز ہے, یہ بیکار ہے, یہ تو میں نہیں کہتا, لیکن تصور کریں اگر انسان تنہائی میں بیٹھے, اس کے لیے وقت فارغ کرے, یہ اتنا بڑا کام ہے کہ دنیا میں کوئی اس سے بڑا کام ہو ہی نہیں سکتا. ہم اس کام کے لیے وقت فارغ نہیں کر پاتے, اور چھوٹے چھوٹے کاموں کے لیے وقت فارغ کرتے. یہ اتنا بڑا کام ہے کہ تنہائی میں بیٹھیں اور صرف اس کام کے لیے کہ اللہ میں اس وقت اب اس مرکز تجلیات, اس مرکز عالم, اس نقطے سے, اس سینٹرل پوائنٹ سے, اس قلب سے رابطہ قائم کرنا چاہتا ہوں جس پر آپ ہر داں ہر آن جس کی طرف متوجہ رہتے ہیں. اللہ اس کے لیے بیٹھا ہوں, اور اس کے لیے آپ کا سکھایا ہوا ایک ہی ذریعہ میرے پاس ہے, اور تو کوئی ذریعہ ہے نہیں, کہ میں درود و سلام کا ہدیہ ان کی خدمت میں بھجواؤں, اور پھر اس کے بعد پھر آپ کی رحمتیں جو ہر آن ان کے قلب پر برستی ہیں وہ پھر ان کے قلب سے ہو کر میرے گنہگار دل میں بھی آئیں. جس طرح سورج سے روشنی ملتی ہے بظاہر, اور سورج کو روشنی ملتی ہے اللہ نور السماوات والارض سے, اللہ کے خزانوں سے سورج کو روشنی ملتی ہے, اور سورج پوری دنیا میں روشنی اور گرمی کا سبب بنایا اللہ نے, اسی طرح جس دل کو بھی ہدایت ملے گی اس کو فیض ملے گا دراصل سیدنا محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے قلب سے. حضور کو بھی اللہ تعالیٰ نے سراج کا لفظ دیا, سراج کہتے ہیں سورج کو, تو شمس سورج کو بھی سراج کہا ہے قرآن میں, اور حضور پاک صلی اللہ علیہ وسلم کو بھی سراج منیرا تھا. شمس کو کہا سراج و حاجا, کیونکہ سورج کی گرمی, سورج کی روشنی میں گرمی ہوتی ہے, اور حضور پاک صلی اللہ علیہ وآلہ وسلم کو کہا سراج منیرا, کیونکہ منیر سے جو نور ملتا ہے وہ ملتی ہے ٹھنڈی روشنی ملتی ہے, تو روحانی روشنی کا سورج ہے محمد الرسول اللہ. کسی انسان کو نہیں مل سکتی ہدایت قلب محمدی کو نظر انداز کر کے, اور کسی دنیا میں ذرے کو روشنی اور گرمی نہیں مل سکتی سورج کو نظر انداز کر کے, لیکن حقیقتاً سورج ایک سبب ہے, اللہ کے خزانوں ہی سے سورج کو روشنی ملتی ہے اور وہاں سے تقسیم ہوتی ہے. اسی طرح قلب محمدی سے تقسیم ہوتی ہے, اور قلب محمدی سے اپنے کنیکشن جوڑنے کے لیے اتنا آسان عمل دے دیا اللہ تعالیٰ نے, وہ ہے درود. اللہ ہماری بچیاں جو یہاں پر حاضر ہیں, ہماری خواتین جو یہاں موجود ہیں ان سب سے عاجز وصیت کرتا ہے کہ روزانہ تھوڑے وقت یک ادب کے ساتھ تنہائی میں بیٹھ کر درود شریف ضرور پڑھائے. اتنا زبردست عمل ہے دل کو پاک کرنے کا, دل کو صاف کرنے کا, مقام احسان تک پہنچانے کا, اتنا پیارا عمل ہے. لیکن میں اس بات پر شدید دکھ کا اظہار کرتا ہوں کہ ہم میں سے اکثر لوگ جاننے کے باوجود روزانہ وقت فارغ کر کے ادب کے ساتھ درود پڑھنے کا اہتمام نہیں کر پا رہے. اللہ تعالیٰ آج یہ عزم کرنے کی توفیق دے, عزم کرنے کی توفیق دے. آپ دیکھیں گے کہ اس سے کتنا نفع ہوگا. عجیب و غریب بات ہے, درود شرک سے بچانے والا عجیب و غریب عمل ہے, درود بدعات سے بچانے والا عجیب و غریب عمل ہے, اور درود محمد حضور پاک صلی اللہ علیہ وسلم کا عاشق بنا دینے والا عجیب عمل. حضور کی محبت بھی اس سے ملتی ہے اور شرک سے بھی انسان بچتا ہے. اس لیے کہ جب وہ ان کے لیے اللہ سے دعا مانگ رہا ہے تو پھر وہ کسی اور سے کیا مانگے گا, سوال ہی پیدا نہیں ہوتا. جب وہ خود ان کے لیے اللہ سے مانگ رہا ہے, صلاۃ و سلام کے ذریعے سے درود رحمت مانگ رہا ہے, تو یہ بہت قیمتی عمل ہے. اس کو ضرور کرے. خاص طور پر آپ اپنے کام کے درمیان اگر آپ کوئی کام کر رہے ہیں, ساتھ ساتھ درود شریف پڑھتے رہیے. عورتیں اور بچیاں گھروں کے کام کر رہی ہیں, اپنی ایگزامینیشن کی تیاری کر رہی ہیں, اسٹڈیز کر رہی ہیں, اس کے بیچ بیچ میں اگر ہر کچھ دیر کے بعد ایک بار درود شریف پڑھ لیا, ایک بار درود شریف پڑھ لیا کریں, پھر دیکھیں انشاءاللہ بہت نفع ہوگا. اور اس سے وہ ایک خاص دولت یہ ملے گی کہ موڈ تر و تازہ رہے گا, دل مطمئن اور خوش رہے گا, اور اس سے آپ کے سب وہ کام جو آپ کرتے ہیں وہ سب کاموں کی کوالٹی بہتر ہوگی. اس سے آپ کے دل کو ایک سیٹسفیکشن حاصل ہوگا, لوگوں کے دلوں میں آپ کی قدر, منزلت, عزت, اعتماد, احترام وہ بھی بڑھے گا انشاءاللہ. اسی طرح کوشش کریں کہ روزانہ تھوڑی دیر, چاہے دو چار منٹ, اپنے والدین کے لیے دعا کریں. اس بارے میں خاص طور پر توجہ دلانا چاہتا ہوں. آج ہمیں اپنے اب ہمارے دلوں میں ایک عجیب طرح کے ماحول میں رہنے کی وجہ سے اپنے والدین کی وہ محبت, وہ عزت, وہ احترام اور وہ عظمت ہم میں سے بہت سوں کے دلوں میں نہیں ہے. ہم جان بوجھ کر ماں باپ کی بے ادبی نہیں کرتے, یہ میں نہیں کہہ رہا, ایسا نہیں ہے کہ ہم خدا نخواستہ کوئی بہت برا سلوک کرتے, لیکن یہ اس کلچر کا, اس تہذیب کا اثر ہے جو پوری دنیا میں اس وقت ہر کچے پکے گھر میں گھس گئی ہے, کہ ماں باپ کے لیے ہمارے دلوں میں وہ جذبات نہیں ہیں محبت کے, فدائیت کے, قربان ہو جانے کے, اور ان پر نثار ہو جانے کے, ان کی خدمت کرنے کے, ان کی درازی عمر کی دعائیں کرنے کے, ان کا احسان ماننے کے, وہ جذبات نہیں ہیں. دیکھیے اللہ تعالیٰ نے کس طرح وہ جذبات ہمارے دل میں پیدا کرنے چاہیے. جہاں جہاں اللہ تعالیٰ نے قرآن مجید میں اپنا حق بتایا, وہاں اپنے حق کے بعد فوراً ہر ایک کے ماں باپ کا حق. دوسری بات, دعا سکھائیے, خود دعا سکھائیے. اسی لیے میں جو بات کہہ رہا ہوں کہ والدین کے لیے دعا کرنا معمول بنائیے, یہ قرآن نے حکم دیا ہے. رب ارحمہما کما ربیانی صغیرا, قرآن دعا سکھا رہا ہے. روزانہ اللہ سے کہا کرو کہ اے کریم رب, جس طرح ہمارے بچپن میں ہمارے ماں باپ نے ہم کو پالا تھا, کتنی تکلیف اٹھائی تھی اللہ, ماں نے اپنے پیٹ میں رکھنے کے زمانے میں کتنی تکلیف اٹھائی تھی, کتنا کم سو پائی ہوگی میری ماں اس زمانے, کتنی کم وہ کھا پائی ہوگی, کتنی بھوکی رہی ہوگی, کتنی قربانی دی میری ماں نے میرے لیے, میرے باپ نے کتنی قربانیاں دی, کیا کیا کیا, بخار ہے مگر جا رہے ہیں جاب پہ, کیا کریں کہ اگر نہیں جائیں گے تو کام نہیں چلے گا, طبیعت خراب ہے مگر دکان کھول لیں کہ کیا کریں, بچوں کو پالنا ہے, اسکول کی فیس دینی. ہم احساس نہیں کرتے اس بات پہ, جب خود ماں باپ بنتے ہیں تو پھر احساس ہوتا. ایک صحابی نے پورا حج کرایا اپنی معذور اور مفلوج ماں کو اپنے کندھے پر بٹھا کر, پورا حج کرا, حج تو آج کے زمانے میں بھی مجاہدے والا ہے, اس وقت کتنا مجاہدے والا ہو. اس کے بعد وہ حضور کے پاس آئے اور کہا کہ اللہ کے رسول, میں نے آپ کی زبان سے ماں باپ کے حقوق کے بارے میں سنا تھا, میری ماں کو فالج ہو گیا, میں نے پورا حج ان کو کرایا ہے, اب تو میں نے اپنی ماں کا حق ادا کر دیا ہوگا. آپ نے فرمایا, جب تم پیدا ہوئے تھے اس وقت تمہاری ماں کے منہ سے جو پہلی کراہ نکلی تھی ابھی اس کا بھی حق ادا نہیں ہوا. باپ سے تو پھر بھی اس زمانے میں لوگ تھوڑا سا دبتے ہیں, لیکن ماؤں سے تو اکثر بڑی آواز میں بات کر دیا کرتے ہیں. ماؤں کی بات کو تو کوئی اہمیت دیتے ہی نہیں. اور ماں بھی بیچاری ایسی ہے کہ اپنے بچوں کو بھی حکم نہیں دیتی, بچوں کی بھی خوش آمد کرتی. عجیب ہے یہ ماں. ماں بات چیت سے کوئی کام کرنے کو کہتی ہے تو حکم نہیں دیتی, ماں کا مزاج ہی نہیں حکم دینے کا, وہ اس کی بھی خوش آمد کرتی, ریکویسٹ کرتی, اور پھر بھی کیا کرتی ہے, کسی اور کی زبان سے اپنے بیٹے کی برائی سن نہیں سکتی, چاہے کلیجہ اس کا خود زخمی ہو, لیکن اگر کوئی چھیڑتا بھی ہے ذکر تو ماں یہی کہتی ہے کہ نہیں, میرا بچہ تو بہت اچھا تھا, وہ تو اس کے دوست جو خراب ہیں انہوں نے بگاڑ دیا. اپنے بچے کو کا دفاع کرتی ہے. اور اس ماں کے لیے ہم سے دعائیں نہیں ہوتی, اس ماں کے لیے ہم سے دعا نہیں, سالوں گزر جاتے ہیں ہم لوگ اپنے ماں باپ کے لیے دعا نہیں کرتے. کیا ہم اپنے ماں باپ کے لیے دعا ان کے مرنے کے بعد ہی کریں گے؟ کیا ہم اس کا انتظار کر رہے ہیں کہ پہلے ان کا انتقال ہو جائے پھر ہم دعا کریں؟ کیا یہ 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 اس زمانے کی کا جو طریقہ ہے زندگی کا, جو آج کل کا ماڈرن سسٹم ہے, اس کے کروڑوں نگیٹو چیزوں میں سے ایک یہ ہے, کروڑوں نگیٹو چیزوں میں سے ایک یہ ہے کہ اولاد ماں باپ سے وہ برتاؤ نہیں کر پا رہے ہیں جو انہیں کرنی چاہیے. امام شافعی رحمۃ اللہ علیہ, اللہ اکبر, انسانیت کے خادم, امت کے مجدد, بہت بڑے امام, محدث, فقیہ, صاحب دل, کتابوں علوم سے بھر دیا دنیا کو. جب رات میں ان کی والدہ لیٹتی تھیں آرام کرنے کے لیے تو امام شافعی اپنی ماں کے سر میں تیل لگاتے تھے, ان کی خدمت کرتے تھے, اور اس کے بعد آخر میں اپنی ماں کے پیروں کے تلووں کو کس کرتے تھے, پیار کرتے تھے, پیروں کو چاٹتے تھے زبان سے. ان کی ماں ہاتھ پکڑتی تھی, بیٹا کیا کر رہے ہو تم بہت بڑے عالم ہو, میں جانتی ہوں تم کو دیکھنے کے لیے ہزاروں لوگ سڑک پر کھڑے ہوتے ہیں جب تم نکلتے ہو, تمہارے درس کے حلقے میں 20,000 لوگ شامل ہوتے ہیں, کیا کر رہے ہو تم؟ وہ کہتے تھے, ماں میں آپ کے پیروں کے تلوے نہیں چاہتا ہوں, میں اپنی جنت چاہتا ہوں, کیونکہ میرے محبوب صلی اللہ علیہ وسلم نے یہ فرمایا ہے کہ الجنت تحت اقدام الامہات, جنت تو ماؤں کے پیروں کے نیچے ہوتی ہے. حضور صلی اللہ علیہ وسلم جب مدینہ منورہ سے مکہ مکرمہ جا رہے تھے یا مکہ سے مدینہ آ رہے تھے تو اس مقام پر گئے جہاں ان کی والدہ دفن ہوئی, اور پوری طرح روتے, دیر تک روتے رہے, دیر تک روتے رہے, دیر تک کھڑے روتے رہے. اللہ تعالیٰ مجھے اور آپ کو اس بات کی توفیق دے ہم روزانہ اپنے ماں باپ کے لیے دعائیں کریں. جب آپ دعائیں کریں گے یہ آپ یہ وظیفہ بنا لیجئے, طے کر لیجئے کہ آپ کو روزانہ ایک بار ان کے لیے دعا کرنی ہے. جب آپ ان کے لیے دعا کریں گے تو ان کے ساتھ آپ کا رویہ بہتر ہوتا چلا جائے, اخلاق بہتر ہوتے چلے جائیں, زبان میٹھی ہوتی چلی جائے, ان کے احسانات کا احساس آپ بڑھتا چلا جائے گا. اور جب یہ ہوگا تو پھر وہ مسائل نہیں پیدا ہو سکتے جو گھروں میں پیدا ہوتے ہیں, کہ شادی کے بعد اکثر گھروں میں ٹینشن ہوتا ہے کہ ماں کی سنوں کہ بیوی کی سنوں, وائف ادھر لے جاتی ہے, ماں ادھر لے جاتی ہے, عجیب مسائل کھڑے ہوتے ہیں. یہ مسائل کا بہت آسان علاج ہے, علاج ہے. اس لیے مقام احسان تک پہنچنے کا ارادہ آپ نے کیا ہے الحمدللہ, اللہ تعالیٰ میری اور آپ کی انگلی پکڑ کے ہم کو مقام احسان تک پہنچا دیں. اس لیے اس کے ساتھ ذرا انصاف برتیں, روزانہ معمولات کی پابندی کرنا, اللہ تعالیٰ سے روزانہ کے ساتھ تھوڑی سی ایک نشست ہونا, درود شریف خاص طور پر بڑے اہتمام سے, بہت اہتمام سے پڑھنا, بہت اہتمام سے پڑھنا, اور اپنے ماں باپ کے لیے دعاؤں کا اہتمام کرنا, یہ چند نصیحتیں ہیں جو یہ عاجز و فقیر آپ سے کر رہا ہے, آپ سے گزارش کر رہا ہے کہ آپ ان چیزوں پر عمل کریں تاکہ جلدی سے ہمارا سفر آگے بڑھے, ہر آنے والا دن ہم اپنے اللہ تعالیٰ سے زیادہ قریب ہوتے جائیں. اللہ تعالیٰ میری بھی مدد فرمائے, آپ کی بھی مدد فرمائے, رہبری فرمائے. چند منٹ کے لیے مراقبہ کر لیں, گردن کو جھکا لیں, آنکھوں کو بند کر لیں. اپنے من کی دنیا میں جھانک کر دیکھیں, جب انسان من کی دنیا میں جھانکتا ہے تو اس کو اپنی دھرتی کی تصویر نظر آتی ہے. تصور کریں کہ اللہ کی رحمت آ رہی ہے, میرے دل میں سما رہی ہے, میرے دل کی تمام گندگیاں دور ہو رہی ہیں اور میرا دل خوشی اور شکر کے جذبے سے کہہ رہا ہے اللہ 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 اللہ. دعا کر لیں اللہ صلی علی سیدنا محمد وعلى آل سیدنا محمد وبارک وسلم. اللهم صل على سیدنا مولانا محمد معدن الجود والكرم وعلى آله وصحبه وبارک وسلم. اللهم صل على سیدنا محمد صلاة تنجينا بها من جميع الأبوال والآفات وتقضي لنا بها جميع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها أعلى الدرجات وتبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة وبعد الممات إنك على كل شيء قدير إنك على كل شيء قدير إنك على كل شيء قدير. اللهم آپ کے بندے اور آپ کی بندیاں آپ کے حضور میں حاضر ہیں. اللہ واجد مہمان کے بندے ہیں, حقیقت میں بہت گندے ہیں. اللہ ہماری خطاؤں کو معاف فرما دیجیے, اللہ معاف فرما دیجیے, اللہ معاف فرما دیجیے, اللہ معاف فرما دیجیے, اللہ معاف فرما دیجیے. اللہ دل سے اقرار کرنے آئے ہیں اللہ کی زندگی ویسی نہیں گزر رہی جیسی گزرنی چاہیے تھی. اے رب کریم موقع آپ نے بہت دیے اللہ, اگر ہم نے ان موقعوں سے فائدہ اٹھایا ہوتا اللہ ہمارے دل کا حال بدل چکا ہوتا, ہماری نمازیں بہتر ہو گئی ہوتی, اللہ ہمارے دماغ گندے خیالات سے پاک ہو گئے ہوتے.
اللہ ہماری آنکھوں پر قابو آ گیا ہوتا, ہمارے غصے پر قابو آ گیا ہوتا, اللہ ہم آپ کی مخلوق کے لیے وبال جان نہ بنے ہوتے, وبال جان نہ بنے ہوتے. اے رب کریم, ہم دل سے اقرار کرتے ہیں کہ ہم نے ان موقعوں سے فائدہ نہیں اٹھایا, اور اب جو حالت ہے کہتے ہوئے شرم آتی ہے, کہتے ہوئے شرم آتی ہے. اے رب کریم, اے رب کریم, آپ کی شان رحیمی کا واسطہ دے کر دیتے ہیں, آج ہمیں معاف کر دیجیے, آج ہمیں معاف کر دیجیے. اللہ ہمارے دلوں میں اپنی محبت کے چراغ روشن کر دیجیے. اللہ اللہ ہم آپ سے آپ کی محبت کے ماننے آئے ہیں. اللہ ہم آپ سے محبت کرنا بھول گئے, آپ تو ہم سے محبت کرنا نہیں بھولے. اللہ آپ تو ہم سے محبت کرنا نہیں بھولے. اللہ اللہ ہمیں اپنی محبت عطا فرما دیجیے, اپنا تعلق نصیب فرما دیجیے. اللہ ایک بار ایک بار ایک بار اللہ محبت بھری نظر سے, اللہ رحمت بھری نظر سے ہم سب کو دیکھ بھی کے اللہ ایک نظر ڈال دیجیے. اللہ ایک نظر, ایک نظر ڈال دیجیے. اللہ اللہ ایک نظر ڈال دیجیے. اللہ ہم آپ کی خوشامد کرنا چاہتے ہیں. اللہ اللہ آپ کی خوشامد کرنا چاہتے ہیں. ایک نظر ڈال دیجیے. اللہ اللہ ایک نظر ڈال دیجیے. ہم آپ کے مسکین بنتے ہیں, محتاج بنتے ہیں. اللہ اللہ خالی ہاتھ ہیں. اللہ اللہ ہم آپ کی محبت کی کوئی قیمت ادا نہیں کر سکتے. اللہ یوسف علیہ السلام کے بھائی جب آئے تھے ان سے صدقہ خیرات مانگنے, تو انہوں نے کہا تھا جو کچھ تھا ہمارے پاس وہ ہم لے آئے, لیکن یہ پوری قیمت نہیں ہے, اس کو قبول کر لیجئے اور اس کے بدلے ہم کو بھرپور غلہ دے دیجئے, اور اللہ اور اوپر سے صدقہ خیرات الگ سے دے دیجئے. اللہ آپ تو یوسف علیہ السلام سے زیادہ کریم ہیں. اللہ انہوں نے بھرپور غلہ دے دیا تھا اور جو قیمت لائے تھے وہ بھی ان کو وہ لوٹا ہی تھی. اللہ اللہ ہم آپ تو ان سے بہت زیادہ کریم ہیں. اللہ 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 جو کچھ بھی اگر کلمہ ہے, کوئی ایک آدھ سجدہ ہے ہمارے پاس, اللہ اسی کو رکھ لیجئے کریم رب, قبول کر لیجئے. اس کے بدلے اللہ ہم کو صاف ستھرا دل دے دیجئے. اللہ صاف ستھرا دل دے دیجئے. اے رب کریم, اللہ آپ کے بندوں اور بندیوں کے اس مجلے میں اللہ کوئی تو ہوگا جو آپ کو پسند ہوگا, اس کے امین آپ کو پسند ہوگی. اللہ اللہ اسی کے طفیل ہماری دعا قبول کر لیجیے. اللہ اسی کے طفیل ہماری دعا قبول کر لیجیے. اللہ اللہ ایک کپڑا دھلنے کے لیے جاتا ہے لانڈری میں, اللہ جیسا جاتا ہے ویسا ہی واپس نہیں آتا. جاتا تو ہے میلا کچیلا, لیکن واپس آتا ہے صاف ستھرا چمکتا ہوا. اللہ ہم آپ ہم اس ورزش میں جیسے آئے تھے ویسے ہی واپس نہیں جانا چاہتے. اللہ آئے تو تھے اللہ دھبکے والے دل لے کر, لیکن جانا چاہتے ہیں صاف ستھرا دل لے کر. اے کریم رب, اٹھنے سے پہلے آفیت کے ساتھ ہمارے دلوں کو دھو دیجیے. اللہ دھو دیجیے. اللہ مان جائیے. اللہ مان جائیے. اللہ مان جائیے. اللہ مان جائیے. اللہ اے کریم رب, آج تو آپ ہمیں نواز دیجیے. اللہ کہہ دیجیے فرشتوں سے, جاؤ اعلان کر دو میں نے تم سب کو معاف کر دیا, تم سب کو معاف کر دیا. اللہ ہمیں اپنا نیک بندہ بنا لیجیے. اللہ دنیا میں نہ جانے کتنی مزے مزے کی آئس کریمیں کھا لی اور کتنے اچھے اچھے ذائقے چکھ لیے. اے رب کریم, نماز کا مزہ کب آئے گا؟ رکوع سجدے کا مزہ کب آئے گا؟ ذکر و درود کا مزہ کب آئے گا؟ اللہ تلاوت کا مزہ کب آئے گا؟ اللہ اللہ دے دیجیے. اللہ اللہ دے دیجیے. اللہ اللہ دے دیجیے. اللہ اللہ اپنے کرم سے, اللہ اپنے کرم سے ہماری ہم سب کی جو بھی پریشانیاں ہیں اللہ ان کو بھی عافیت کے ساتھ دور کر دیجیے. اللہ جو بھی ضرورتیں ہیں ہمیں پورا کر دیجیے. اللہ کسی کے گھر میں کوئی بیمار ہے, اللہ کسی کے کوئی روزی کی تنگی میں مبتلا ہے, کسی کو کوئی اور پریشانی ہے, اے اللہ ہم عافیت کے تو بندے ہیں اور عافیت تو مانگیں گے اور کسی کو نہیں مانگیں گے. اے اللہ ایک فقیر مانگتے مانگتے مسجد کے دروازے پر پہنچ گیا تھا, بیچارہ نابینا تھا, نہیں جانتا تھا کہ میں مسجد کے دروازے پر کھڑا ہوں. بہت دیر تک صدا لگاتا رہا,
जब कोई जवाब नहीं मिला तो कहने लगा मैं किसके दरवाजे पर खड़ा हूँ, कोई जवाब ही नहीं मिलता। अरे हाँ में नहीं तो ना में तो जवाब दे दो ताकि मैं आगे बढ़कर किसी और दरवाजे पर सदा लगाऊ। किसी ने सुन लिया कहा कि बाबा आप मस्जिद के दरवाजे पर खड़े हैं और ये नमाज का वक्त नहीं है, अंदर से किसकी आवाज आएगी। बस ये उसने सुना सोचा और उसके बाद उसने अपना प्याला तोड़ दिया और कहने लगा जब मांगते मांगते रब के दरवाजे पर आ गया हूँ तो अब मैं किसी मखलूक से नहीं मांगूंगा, अब मैं नहीं मांगूंगा। अल्लाह हम भी तो मांगते मांगते आज आपके दरवाजे पर आ गए हैं, अल्लाह हम भी अपने प्याले तोड़ते हैं और हम भी अल्लाह फैसला करते हैं चप्पल के चश्मा भी टूट जाएगा फिर कहीं हमरा माफी से मांगेंगे। अल्लाह दे दी अल्लाह दे दी अल्लाह दे दीजिए अल्लाह अल्लाह शहर की इस इलाके की इस रियासत की हिफाजत फरमा, अल्लाह ईमान की हिफाजत फरमा, अल्लाह ईमान की हिफाजत फरमा, अल्लाह हमारे नौजवान बच्चे और बच्चियाँ ऐ रब्ब करीम न जाने किस किस की नज़र इन पर पड़ रही है, ऐ रब्ब करीम आप इन पर अपनी नजर डाल दीजिए, आप नजर डाल दीजिए, आप इनके ईमान की हिफाजत का फैसला कर दीजिए, अल्लाह ईमान की हिफाजत का फैसला कर दीजिए, अल्लाह इनको खुशहाली नसीब फरमा, अल्लाह इनको हर पहलू से तरक्की नसीब फरमा, हर पहलू से तरक्की नसीब फरमा, अल्लाह दुनिया में अल्लाह तमाम बुराइयों साजिशों से हम सब की हिफाजत फरमा, हम सब की हिफाजत फरमा। ऐ करीम रब जो मांगा है वो भी दे दीजिए और जो नहीं मांग सके मांगना चाहिए था रब करीम वो भी दे दीजिए। अल्लाह एक बच्चा नजासत में लथपथ हो जाता है, लोग दूर भागने लगते हैं मगर माँ दौड़ के आती है, उस गंदे बच्चे को उठाती है, उसको नहलाती धुलाती है, उसके कपड़े बदलती है, उसके सुरमा लगाती है, काजल लगाती है, क्रीम पाउडर लगाती है। माँ जानती है मैंने अपने बच्चे को छोड़ दिया तो इसे कौन नहलाएगा, ये गंदा ही रह जाएगा। ऐ रब करीम हम भी आज करने की इजाज़त चाहते हैं, बंदों और बंदियों को अगर उनके रब ने छोड़ दिया अल्लाह फिर उन्हें कौन नहलाएगा, कौन नहलाएगा। अल्लाह अल्लाह हमें तौबा के पानी से नहला दीजिए, अल्लाह हमको तकवे का लिबास पहना दीजिए, अल्लाह हमको तकवे का लिबास पहना दीजिए, अल्लाह हमको तकवे का लिबास पहना दीजिए, अल्लाह हमको इल्म और जिक्र का क्रीम पाउडर लगा दीजिए, अल्लाह अखलाक का काजल लगा दीजिए, अल्लाह हमें सजा दीजिए संवार दीजिए। अल्लाह अपने करम से एक गुजारिश और है, अल्लाह हम सब की तरफ से हमारे नाम ले लेकर दरबार नबूवत में रहमत आलम सल्लल्लाहु अलैहि वालैहि वसल्लम की खिदमत अक्दस में हम सब की तरफ से नाम ले लेकर दुरूद सलाम भिजवा दीजिए, उन पर और उनकी आल पर, उन पर और उनके अहले बैत पर, सहाबा और सहाबियात पर, अजवाज मुतहरात पर, ज़ुर्रियत तैयबा पर और उनके नक्श कदम पर चलने वाले तमाम औलियाउल्लाह बुजुर्गान दीन और सालहीन और सालहात पर और उसी रास्ते पर जीने और मरने की हम सबको तौफीक अता फरमा। वसल्लल्लाहु तआला अला खैर खल्क़िही سيدنا محمد وعلى آله وصحبه أجمعين برحمتك يا أرحم الراحمين. بسم الله.